الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا. أما بعد، پچھلے کافی عرصے سے حدیث جبرائیل کا بیان چل رہا ہے، جس میں حضرت جبرائیل علیہ السلام حضور سرور عالم صلی اللہ علیہ وسلم کی خدمت میں ایک انسان کی شکل میں آئے تھے اور آپ سے کچھ سوالات کیے تھے. آپ نے ان سوالات کا جواب دیا اور پھر بعد میں بتایا تھا کہ جبریل امین علیہ السلام تھے جو تمہیں تمہارے دین کی تعلیم دینے کے لیے آئے. اس میں حضرت جبریل علیہ السلام نے بنیادی طور پر چار سوالات کیے تھے، جن میں سے تین کا بیان پچھلے مجلسوں میں بقدر ضرورت الحمدللہ ہو چکا ہے، اور چوتھے سوال کا بیان پچھلے اتوار کو شروع ہوا تھا، جس میں حضور اقدس صلی اللہ علیہ وسلم سے انہوں نے پوچھا تھا کہ قیامت کے بارے میں مجھے بتائیے. تو پہلے آپ نے یہ فرمایا کہ قیامت کے بارے میں تم جس سے پوچھ رہے ہو وہ بھی پوچھنے والے سے زیادہ نہیں جانتا، یعنی اللہ تبارک و تعالی کو پتا ہے کہ اس کا صحیح وقت کیا ہے اور کب قیامت آئے گی. تو اس پر حضرت جبریل علیہ السلام نے پوچھا کہ اچھا پھر مجھے اس کی قیامت کی علامتیں بتائیے. تو حضور اقدس صلی اللہ علیہ وسلم نے دو علامتیں بتائیں، ایک یہ کہ باندی اپنے مالکہ کو جنے گی، یعنی ماں باپ کی نافرمانی اتنی بڑھ جائے گی کہ بیٹیاں اپنی ماں کے ساتھ باندیوں جیسا سلوک کریں. اور دوسری علامت یہ بتائی تھی کہ جو لوگ آج ننگے پاؤں ہیں، ننگے بدن ہیں، دوسروں کے دست نگر ہیں، بکریاں چرانے والے ہیں، وہ اونچی اونچی عمارتیں بنائیں. اور ایک روایت میں یہ ہے کہ وہ لوگ بادشاہ بن جائیں گے، سربراہ بن جائیں گے، اور اونچی اونچی عمارتیں بنانے میں ایک دوسرے سے ریس کریں گے. پچھلے اتوار کو اس کی تھوڑی سی تفصیل عرض کی گئی. درحقیقت نبی کریم سرور عالم صلی اللہ علیہ وسلم نے مختلف احادیث میں قیامت کی بہت سی علامتیں بتائی کہ جب قیامت آنے والی ہوگی تو کیسے حالات دکھائیں گے، اور اتنی تفصیل سے بتائی ہیں علامتیں کہ علماء کرام نے علامات قیامت والی حدیثوں کو مستقل کتابوں میں جمع کیا ہے، عربی زبان میں متعدد کتابیں لکھی گئی ہیں، جس میں نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات کی روشنی میں علامات قیامت کو بیان کیا گیا ہے، اور اردو میں بھی علامات قیامت پر بہت ساری کتابیں لکھی گئی ہیں. حضور اکرم صلی اللہ علیہ وسلم نے جو ان علامتوں کو تفصیل کے ساتھ بیان فرمایا، تو ظاہر ہے کہ یہ کوئی قصے کہانی کے طور پر آیا اعوذ باللہ نہیں تھا، بلکہ یہ ایک بہت بڑا عظیم سبق ہے اور عظیم ہدایت ہے جو امت کو دی جا رہی ہے کہ اس قسم کے حالات پیش آئیں گے تمہیں کیا کرنا چاہیے. تو پہلے تو یہ سمجھیے کہ علامات قیامت سرکار دو عالم صلی اللہ علیہ وسلم نے جو بیان فرمائی ہیں، جیسا میں نے پچھلے اتوار کو بھی عرض کیا تھا، وہ ایسا لگتا ہے جیسے آج کے حالات کو سرکار دو عالم صلی اللہ علیہ وسلم اپنی مبارک آنکھوں سے دیکھ کر یہ علامتیں بیان کرتے ہیں. اب یہی بات کہ لوگ اونچی اونچی عمارتیں بنانے میں ایک دوسرے سے آگے بڑھنے کی کوشش کریں گے، ریس لگائیں گے، آنکھوں سے آدمی کو نظر آ رہی ہے علامت. ہمارے حضرت مولانا محمد یوسف لدھیانوی صاحب رحمۃ اللہ علیہ شہید، اللہ تعالیٰ ان کے درجات بلند فرمائیں، ان کی ایک بڑی اچھی کتاب ہے عصر حاضر احادیث رسول اللہ صلی اللہ علیہ وسلم کے آئینے میں، جس میں انہوں نے وہ احادیث جمع کی ہیں جو آنے والے زمانے کے متعلق اور قیامت کی علامتوں سے متعلق سرکار دو عالم صلی اللہ علیہ وسلم نے احادیث بیان فرمائی ہے، اور ایسی ان میں سے انہوں نے منتخب فرمائی ہے کہ جو بالکل ہو بہو ایسا لگتا ہے کہ آج کے زمانے کے بارے میں سرکار دو عالم صلی اللہ علیہ وسلم پر بات. بڑی بہترین کتاب ہے، ہر مسلمان کو پڑھنی چاہیے. حضرت والد صاحب رحمۃ اللہ علیہ کا رسالہ ہے التسلی بما تواتر من نزول المسیح، تو اس میں حضرت والد صاحب رحمۃ اللہ علیہ نے وہ حدیث جمع کی ہیں جس میں عیسیٰ علیہ السلام کی سچی باوری کی باتیں بیان کی ہیں. اس کا ترجمہ اور اس کی شرح میرے بڑے بھائی حضرت مانا مفتی محمد رفیع صاحب دامت برکاتہ نے کی ہے، علامات قیامت نزول مسیح کے نام سے چھپی ہوئی ہے، اس میں بھی بہت سارے علامات قیامت. میرے بیٹے مولوی عمران صلی اللہ علیہ وسلم نے بھی ایک کتاب فتنوں کے عروج کے نام سے لکھی ہے، اس کے اندر بھی یہ جمع کی ہوئی ہے. اور میں نے بھی ایک چھوٹا سا مضمون لکھا تھا جس میں کچھ یہ جمع کی تھی علامتیں. یہ سمجھ لیجیے کہ علامتوں کی دو قسمیں ہیں، ایک تو علامتیں وہ ہیں کہ جو مخصوص افراد سے متعلق سرکار دو عالم صلی اللہ علیہ وسلم بیان فرمائے، دجال نکلے گا، عیسیٰ علیہ السلام سے چیز لائیں گے، یاجوج و ماجوج کا خروج ہوگا، وغیرہ وغیرہ. لیکن ایک وہ علامتیں ہیں کہ جن میں امت کا مجموعی حال بیان فرمایا گیا ہے، جب امت کا مجموعی نقشہ کھینچا گیا ہے کہ اس وقت کیا کیفیت ہوگی لوگوں کو. تو یہ جو حصہ ہے ایسا لگتا ہے کہ ہمارا زمانہ جو ہے وہ اس کو پورا کر رہا ہے. تو میں نے ایک مضمون میں اس کا خلاصہ قلم بند کیا تھا. احادیث تو بہت ساری ہے، لیکن ذرا اس کو میں آپ کے سامنے پڑھتا ہوں تو اور اس کو دیکھتے جائیے اور اپنے حالات کو پر جائزہ لیتے جائیے. ایک حدیث میں فرمایا تھا کہ جب قیامت قریب آنے والی ہوگی تو زمانہ جلدی جلدی گزرے گا، زمانہ جلدی جلدی گزرے گا. اب اس کی دو تفسیریں فرمائی گئی ہیں، ایک یہ کہ साल गुजर जाएगा और पता चलेगा कि एक महीने गुजरा। तो आप देखो, पहले कभी साल की कोई वक्त हुआ करती थी, साल गुजरना एक बड़ी बात होती थी, लेकिन अब यूं लगता है जैसे पलक झपकते गुजर। और इसकी एक तफसीर ये भी है कि जो बड़े बड़े इनकलाबात कभी सदियों में आया करते थे, वो अब सालों में और महीनों में आ जाएंगे। तख्ते पलट जाएंगे, हालात बदल जाएंगे, इनकलाबात आ जाएंगे, जल्दी जल्दी जल जमाना जल्दी जल्दी गुजरेगा। नेक अमल की कमी हो जाएगी, दीन से नावाकफियत और फैल जाएगी और दीन का हकीकी इल्म उठ जाएगा। बुगल और पैसे की मोहब्बत आम होगी। और इस हदीस में फरमाया कि यक सुरुल हरज, सावे ज्ञान को फरमाया कि कयामत जब करीब आएगी तो हरज छोटी हाथ है ये फैल जाएगा, बहुत ज्यादा हो जाएगा। सावे ज्ञान ने पूछा हरज क्या चीज होती है, कत्ल गारत गरी का बाजार गर्म हो जाएगा। अब आप जिन हजरात की उम्रें 60-70 साल की हो, वो जरा अपने जमाने का तसव्वुर करें, जबकि अंग्रेज की हुकूमत थी, अगर कहीं किसी शहर में कोई एक कत्ल हो जाता तो पूरे इलाके में तहलका मच जाता था और हुकूमत की मशीनरी गर्दिश में आ जाया करती। अब हालात, अब मौजूदा हाल को देखो कि कत्ल गारत गरी का तो कोई खबर ही नहीं रही। किसी आदमी का कत्ल हो गया, कहीं मारा गया, जान चली गई, वो उसको वो कोई खास अहमियत ही नहीं रही। मक्खी मच्छर से ज्यादा बेहकीकत हो गया इंसान। और उससे ज्यादा ये सही मुस्लिम की रिवायत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि कत्ल गारत करी इस तरह होगी कि जब कोई शख्स कत्ल होगा तो ये भी पता नहीं चलेगा कि किसने कत्ल किया और क्यों कत्ल किया। ला युद्रा मन कत्ल हो वो सीमा कुटिल, आदमी कत्ल हो जाएंगे और ये पता नहीं चलेगा कि कौन कातिल है, किसने मारा और क्यों मारा, किस वजह से मारा। आप देखो जरा नजर दौड़ाते जो वाकयात हो रहे हैं, तो न कातिल को पता लगता है और न ही पता लगता है कि आखिर मारा क्यों, क्या मकसद था इसके पीछे, पता ही नहीं लगता। मन खतरा हुआ। और फरमाया कि शराब को शरबत कहकर हलाल किया जाएगा, शराब को शरबत कहकर हलाल किया जाएगा, शराब है लेकिन वो एक शरबत हो गई, अलहदुल्लाह। आज आज की जबान में ड्रिंक कहते हैं, अब वो ड्रिंक जो है वो सॉफ्ट ड्रिंक भी होता है और हार्ड ड्रिंक भी होता है। तो शरबत जब कहीं अलहदुल्लाह हवाई जहाज में किसी गैर मुल्की कंपनी के हवाई जहाज में सफर करो तो ये पूछते हैं वो ड्रिंक लेंगे आप, और ड्रिंक का मतलब यह है कि चाहे शराब ले लो, वो एक ही प्या एक ही में शराब की रखी हुई है, शरबत भी रखा हुआ है और दोनों ड्रिंक है। शराब को शरबत कहकर हलाल किया जाएगा, सूद को तिजारत कहकर हलाल किया जाएगा। अब आप बिल्कुल बहन ही इन अल्फाज के साथ कि आज कहने वाले कहते हैं कि जो हुजूर अकरम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सूद के जमाने में जो सूद होता था वो तो गरीबों के लिए हुआ करता था, और ये तिजारती सूद, यानी ये अल्फाज तिजारती सूद कमर्शियल इंटरेस्ट, वो हलाल कहने वाले उसको हलाल कह रहे हैं। रिश्वत को हदिया कहकर हलाल किया जाएगा, है रिश्वत लेकिन हदिया हदिया कहकर वो रिश्वत दी जा रही है और ली जा रही है। ज़कात को तिजारत बना लिया जाएगा, यानी लोग ज़कात, दो मतलब है इसके ज़कात को तिजारत बनाने के, कि लोग ज़कात लेने ही अपना पैसा बना लेंगे, केवल ज़कात ही पर गुजारा हो रहा है, लोगों से मांग के पड़ रहे हैं ज़कात और उसी के ऊपर अपना सारा निजाम जिंदगी बनाया हुआ है। और दूसरा मतलब यह कि लोग ज़कात इकट्ठा करके जाएंगे तो ये कम ज़कात इकट्ठी कर रहे हैं, लोगों गरीबों में तकसीम करेंगे, लेकिन हकीकत में वो अपने लिए सामान्य तिजारत बना रखा है उन्होंने, ये होगा। औलाद से कराहियत होगी, यानी औलाद जो पहले तो ये होता था कि औलाद की ख्वाहिश होती है, अब औलाद से कराहत होगी, बच्चे ज्यादा पैदा ना हो, छोटा कुनबा क्या है भाई, छोटा खानदान, जिंदगी आसान, तो औलाद से कराहत होगी, कराहियत होगी, और बारिश से ठंडक के बजाय गर्मी की से तकलीफ हो, और बदकार सैलाब की तरह फैल जाएंगे, झूठे को सच्चा कहा जाएगा और सच्चे को झूठा, खाइन को अमानतदार, अमानतदार को खाइन बताया जाएगा, गैरों से रिश्ता जोड़ा जाएगा और अपनों से तोड़ा जाएगा, गैरों से तो ताल्लुकात बढ़ेंगे और अपने जो रिश्तेदार हैं उनसे ताल्लुकात खराब होंगे, लड़ाइयां होंगी, झगड़े होंगे, और गैरों से ताल्लुकात अख्तियार उस्तवार किए जा रहे होंगे। हर फकीरे और गरों की सरबराही उसके मुनाफिकों के हाथ में होगी, जो मुनाफिक लोग हैं वो सरबराह बन जाएंगे, और हर बाजार की सरबराही उसके बदकारों के हाथ में होगी। अल्लाह जो शख्स सही माना में मोमिन होगा वो माशरे में छोटी छोटी बकरियों से ज्यादा बेवकूफ हो जाएगा। सर ये तो मौलवी मुल्ला है, ये इसको जमाने की खबर नहीं, ये जमाने के तकाजों से वाकिफ नहीं, ये तारीख ख्याल है, ये तकिया नोटी है, ये रजत पसंद है, ये रोशन ख्याली के जमाने में पुराने जमाने की बातें करता है, तो छोटी छोटी बकरियों से ज्यादा बेवकूफ हो जाएगा वो सब जो सही माने में मोमिन हो। मस्जिद की मेहराबें जरकारी से मुजयन होंगी, मस्जिद के मेहराबों पर सोने का काम होगा और नक्शो निगार होंगे, लेकिन दिल वीरान होंगे। अल्लाह मर्दों से जिनसी ख्वाहिश पूरी करेंगे और औरतें औरतों से जिनसी ख्वाहिश पूरी करेंगे, यानी वो बात जो हज़रत लूत अलैहिस्सलाम की कौम की बात बताई है कुरान करीम ने, जिसकी वजह से उनके ऊपर अजाब आया, तो अल्लाह बचाए वो फिर दोबारा लौट आएगी। सरकार दो आलम 1400 साल पहले फरमा रहे, आज देख लो अल्लाह पूरा मगरबी दुनिया तो इसमें गर्क हो चुकी है, और पहले कभी ये बदकारी जो है ये शर्म की बात समझी जाती थी, लोग चुप चुप कर करते होंगे, लेकिन अब तो अलानिया खुल्लम खुल्ला काबिल फख्र तौर पर उनके नाम रखे हुए हैं, ये गे है, गे की सोसाइटी है, ये लेस्बियन की सोसाइटी है, और उसका मतलब यही है कि वो हम जिस परस्ती को फरोग दे रहे हैं। अब मुल्कों में, कई मुल्कों में मर्दों की मर्दों से शादी को कानूनी तौर पर तस्लीम कर ली गई, कानून बन गया कि हाँ मर्द मर्द से शादी कर सकता है। अल्लाह अल्लाह सान फ्रांसिस्को जो अमरीका का मशहूर शहर है, तो वहां एक हमारा जाना हुआ, तो हमारे कुछ दोस्त ले गए, तो वो एक वहां पर सड़क है जिसके बारे में ये मशहूर है कि तो दुनिया की सबसे टेढ़ी सड़क है, सबसे टेढ़ी सड़क, द मोस्ट क्रूकेड स्ट्रीट ऑफ द वर्ल्ड जिसका नाम है, यानी सारी दुनिया की सबसे ज्यादा टेढ़ी सड़क, यानी उसमें हम जो है वो बहुत ज्यादा है, तो वो लोग देखने के लिए जाते हैं, वो ये दुनिया की सबसे टेढ़ी सड़क है, इसमें मोड़ इतने हैं और ऊपर नीचे, तो और फिर लोगों ने इतवा से जब वहां से गुजरे तो लोगों ने बताया कि सारा महल्ला जो है ये सबसे टेढ़ी सड़क के आसपास जितने लोग आबाद हैं वो सब हम जिस परस्त लोग हैं, यानी यही अल्लाह बचाए इस बदकारी के अंदर न सिर्फ उसके मुर्तकिब बल्कि उसके उसको फख्र करार देने वाले और जिनकी आपस में शादियां रचाई गई है वो रहते हैं। तो मैंने कहा देखो अल्लाह तबारक व तआला ने सबसे टेढ़ी सड़क उनके लिए मुंतखब की है कि ये जो उनकी जो जिस्मानी ज़हनी और अखलाकी टेढ़ है वो मुजस्सम हो गई है इस इलाके के अंदर। तो अल्लाह बचाए, तसव्वुर नहीं आ सकता था पहले, तसव्वुर नहीं आ सकता था कि इस बात को कोई हुनर समझेगा। लेकिन अब बाकायदा जुलूस निकल रहे हैं, नारे लगाए जा रहे हैं, उसके ऊपर कानून बन रहे हैं, असेंबलियों में तालियों की गूंज में इस कानून को पास किया जा रहा है। अल्लाह बिल्लाह फरमाया कि मस्जिदों के अहाते बड़े बड़े और मिंबर ऊंचे ऊंचे होंगे। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का मिंबर 3 सीढ़ियों पर मुश्तमिल था और फरमाया कि आखिर में अहाते बड़े बड़े और मिंबर ऊंचे ऊंचे होंगे, दुनिया के वीरान इलाके आबाद हो जाएंगे और आबाद इलाके वीरान हो जाएंगे। जो बड़े बड़े शहर थे उनका नाम निशान बच गया और जो वीरान पड़े हुए इलाके थे वो आबाद होकर नए नए शहरों में तब्दील हो गए। गाने बजाने का दौर दौरा होगा, गाने बजाने का दौर दौरा होगा, मौसीकी अलियाज़ु बिल्लाह अज़ीम। देखो जरा ये मोबाइल रखे हुए हैं, ये इनमें घंटियां भी मौसीकी की हो गई, म्यूजिक की घंटियां बजेंगी, घंटी बजने के लिए भी लोग म्यूजिक लगाते हैं। और हद तो यह है इंतहाई अफसोसनाक और शर्मनाक हकीकत कि मस्जिदों में म्यूजिक की आवाज आने लगी, टेलीफोन जेब में पड़ा हुआ है वो बज रहा है, घंटी लगाई हुई है म्यूजिक वाली और नमाज के दौरान म्यूजिक की आवाज मस्जिद के अंदर गूंज रही है। और मस्जिद ये मस्जिद तो मस्जिद हरमैन शरीफ है, अभी मैं मस्जिद नबवी में था कुछ दिन पहले तो वहां ये बस देखकर खून के आंसू रोने को दिल चाहता था कि इतनी बड़ी जमात होती है, लोग आ रहे हैं मोबाइल जेब में है और म्यूजिक के ऊपर उसकी आवाज लगाई हुई है और इधर इमाम किरात कर रहा है और उधर मस्जिद उसमें म्यूजिक की आवाजें आ रही है। यहाँ तक कि इमाम साहब को कहना पड़ा, एक वहां पर आमतौर से जो हरमैन शरीफैन के इमा है वो कोई नमाज के अलावा कोई तकरीर वकीर नहीं करते आमतौर पर सिवाय खुतबे जुमा के और ईदैन वगैरह के। लेकिन उस रोज इमाम साहब ने जोर की नमाज थी, उसके बाद उन्होंने खिताब किया और लोगों से कहा कि खुदा का खौफ करो, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मस्जिद है, इसके अंदर आते हो तो खुदा के लिए यहाँ तो इस मस्जिद को तो पाक कर दो, इस मुसीकी से तुम अपने जेबों में मोबाइल लेकर आते हो, मोबाइल को तुम्हारे बेमुहार तुमने बना रखा है, जब चाहता है वो मोबाइल चीज पड़ता है और उसके अंदर म्यूजिक की आवाज आने लगती है। मेरे भाइयों अच्छे खासे हमारे दीनदार और नमाज रोजा करने वाले लोगों को इस बात का ख्याल नहीं है कि मोबाइल जो है उनके अंदर घंटियां लगाई हुई है म्यूजिक की और मौसीकी की आवाजों की, ऐसी घंटी लगाना ही नाजायज है। अल्हम्दुलिल्लाह अभी तक ऐसा है कि अगर कोई शख्स अगर चाहे तो म्यूजिक के बजाय आम घंटी की आवाज कर दे, उसको उसमें ऐसा तरीका मौजूद होता है। तो अव्वल तो वो लगाना ही नाजायज है, ऐसी आवाज लगाना जिससे म्यूजिक निकलती हो ये नाजायज है। और फिर खास तौर पर मस्जिद के अंदर अल्हम्दुलिल्लाह मस्जिद के अंदर उसको लाना और मस्जिदों को बेहलाई से मुलव्वस करना ये इतना बड़ा जुर्म और गुनाह है, अल्लाह ताला महफूज रखे। भाई सब किसकी पाबंदी करते, सब एहतमाम करें इसका कि अपने मोबाइलों को काबू में रखें और उनको इस हदीस का मिज़ाक न बनने दें कि गाने बजाने का दौर दौरा होगा और शराबें पी जाएंगी। फिर फरमाया पुलिस वालों की कसरत होगी, पुलिस वालों की कसरत होगी। आप जरा देखो पुलिस की कसरत है और जराएं उससे ज्यादा बढ़ते जा रहे हैं। ऐब चीनी करने वालों की, चुगली खाने वालों की, तानाबाजों की मोहताज होगी। लोग नमाजों को जाया करेंगे और अमानतें बर्बाद होंगी। सूदखोरी आम होगी और झूठ को हलाल करार दे दिया जाएगा। حدیث میں ایک حدیث میں رسول کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ ایک زمانہ ایسا آ جائے گا قیامت سے پہلے کہ کوئی شخص نہیں بچے گا سود کھانے سے، اور اگر کوئی بچے گا تو کم از کم اس کا دھواں یا غبار اس کو ضرور پہنچے گا۔ میرے بھائی جماعت حضرت مانا وکیل احمد شفیع صاحب رحمۃ اللہ علیہ نے جو کتاب لکھی ہے مسئلہ سود، اس میں اس کی تشریح فرمائی ہے کہ اول تو سود کا بازار ہی گرم ہے، اور اوپر سے جو روپیہ گردش میں ہے یہ روپیہ کہیں جگہ سے جاری ہو رہا ہے، اگرچہ آپ کو اور ہمیں حلال طریقے سے ملا ہو، لیکن اس کے اوپر کتنے سود کے کاروبار ہو چکے ہیں، اس واسطے یہ روپیہ جو ہم استعمال کر رہے ہیں یہ اس کے اندر بھی دھواں اور غبار سود کا شامل ہے۔ الحمد للہ تو وہ یہ بھی علامات قیامت سے آپ نے بیان فرمایا، فرمایا کہ دین کو دنیا کے بدلے لوگ فروخت کریں گے، انصاف کمزور ہو جائے گا، ظلم کا دور دورہ ہوگا، طلاقوں کی کثرت ہوگی، اور ناگہانی اموات بڑھ جائیں گی، اچانک جو اموات اچانک بیٹھے بیٹھے آگے بڑھ گیا۔ اور ایک اور حدیث میں یہ ارشاد فرمایا کہ ایسی ایسی بیماریاں پیدا ہوں گی جن کا پہلے لوگوں نے نام بھی نہیں سنا ہوگا۔ اب دیکھ لو آنکھوں سے، لوگ ایک دوسرے پر جھوٹی تہمتیں بہت لگائیں گے، زمینے لوگ سیلاب کی طرح امٹ پڑیں گے اور شریف لوگ چمٹ جائیں گے، امیر اور وزیر جھوٹے ہوں گے، امانت رکھنے والے خائن ہوں گے، قومی نمائندے ظالم ہوں گے، اور قرآن کے قاری بدکار ہوں گے۔ الحمد للہ لوگ جانوروں کی کھالوں کا لباس پہنیں گے اور ان کے دل مردار سے زیادہ بدبودار ہوں گے۔ جانوروں کی کھال کا لباس بڑے فخر کے ساتھ پہنا جائے گا، لیکن دل جو ہے وہ اندر سے مردار سے زیادہ بدبودار۔ اعوذ باللہ، قرآن شریف کے نسخوں کو آراستہ کیا جائے گا، بڑا شاندار بنا کر شائع ہوں گے، مسجدیں خوبصورت بنائی جائیں گی، ان کے منارے اونچے اونچے ہوں گے مگر دل ویران ہوں گے۔ مساجد عامرتم وہی خراب، اعوذ باللہ، پرانی حدود معطل ہوں گی، پرانی سزائیں معطل ہوں گی، عورتیں مرد عورتوں کی شباہت اختیار کریں گے اور عورتیں مردوں کی نقالی کریں گی۔ نظر آ رہا ہے کہ نہیں؟ عورتیں مردوں کی نقالی کریں گی، مرد عورتوں کی شباہت اختیار کریں گے۔ ایک مطلب میں کہیں گزر رہا تھا تو دیکھا وہ کچھ دوپٹے ٹنگے ہوئے، تو ایسے ہی کسی نے بتایا کہ یہ دوپٹے عورتوں کے نہیں ہیں، یہ مردوں کے، عورتوں کے سر سے تو دوپٹہ گیا اور اب مردوں کے اوپر آ گیا، مرد نے دوپٹہ پہننا شروع کر دیا، گلے میں ہار ڈالے ہوئے ہیں اور کانوں میں بندے ہیں۔ جا کے دیکھو یورپ کے اندر سب مرد جو ہیں وہ بندے پہنے ہوئے ہیں اور یہاں ہار ڈالے ہوئے ہیں۔ تو مرد عورتوں کی مساوات اختیار کریں گے اور عورتیں مردوں کی نقالی کریں گے۔ اللہ تو دین کا علم اللہ کی خوشنودی کے بجائے کسی اور مقصد سے پڑھا جائے گا، تو لوگ میری تعظیم کریں، تقدیس کریں، پیسہ کماؤں، آخرت کے کاموں سے بھی دنیا مقصود ہوگی، مال غنیمت یعنی قومی خزانے کو ذاتی سرمایہ تصور کر لیا جائے گا، امانت کو لوٹ کا مال سمجھا جائے گا، زکات کو جرمانہ قرار دے دیا جائے گا، قوم کا لیڈر ان کا ذلیل ترین فرد ہوگا، قوم کا لیڈر ان کا ذلیل ترین فرد ہوگا، یعنی ساری قوم میں جس کو لوگ ذلیل ترین سمجھتے ہیں وہ قوم کا سب سے بڑا لیڈر ہو جائے گا، اور سارے امور حکومت کے زمام اس کے ہاتھ میں ہوگا۔ آپ اندازہ لگاؤ سرکار دو عالم صلی اللہ علیہ وسلم کی نگاہیں کہاں تک دیکھ رہی ہیں۔ انسان باپ کی نافرمانی کرے گا، ماں کے ساتھ تنگدلی کرے گا، दोस्त को नुकसान पहुंचाएगा और बीवी की फरमाबरदारी करेगा। मस्जिदों में बदकारों की आवाजें बुलंद होंगी, गाने बजाने के आलात संभाल संभाल कर रखे जाएंगे, बहुत बड़ी कीमती चीज समझी जाएगी गाने बजाने के आलात को। अदालती फैसलों की खरीदो फरोख्त होगी, अदालतों के फैसले बिकेंगे, जाके देख लो अदालतों के अंदर क्या हो रहा है, पैसे पैसों से बिक रहे हैं फैसले। कुरान को मौसीकी समझ लिया जाएगा, कुरान को मौसीकी समझ लिया जाएगा, यानी कुरान को या तो मौसीकी के अंदाज में पढ़ा जाएगा या कुरान को अल्हम्दुलिल्लाह मौसीकी के तौर पर इस्तेमाल किया जाएगा। ये भी मसला बता दूं, ये जो आजकल मोबाइल के अंदर लोग बजाए घंटी के या मौसीकी के कुरान करीम की आयतें भर देते हैं किसी की तिलावत, तो ये भी सही बात नहीं है। कुरान करीम को के लिए कुरान करीम के आयतों की बेहुर्मती है, इसको इस तरह भर दें, लोग समझते हैं नेकी है, कोई कितनी देर में कोई घंटी सुनेगा तो सुबह कुरान की आयत सुन लेगा, लेकिन अव्वल तो कुरान करीम की आयात को बजाय तिलावत और तिलावत सुनने के किसी और मकसद के से इस्तेमाल करना जायज नहीं। दूसरा ये कि जब कुरान की आयतें भरी होती हैं तो थोड़ी देर तक कुरान की आयतें भरी जाएंगी, जब उठाएगा तो आयत बीच में कट जाएगी, तो ये कुरान करीम की बेहुर्मती है इस तरीके से करना। लिहाजा ये मोबाइलों के अंदर जो लोगों ने ये बाद औकात कुरान करीम की आयतें भर ली है, क्या पता कि ये जो आपने फरमाया कुरान को मौसीकी समझ लिया जाएगा, ये कहीं उसी ये हदीस उसके ऊपर सादिक ना आती हो, लिहाजा इससे भी परहेज करना चाहिए। आखिर जमाने के लोग अपनी उम्मत के पहले लोगों पर लान तान करेंगे। अब आप ये और आज के जो नई कुनस उठ रही है वो पिछली उम्मतों के लोगों कहते हैं ये तो ये इनकी बातें जो है अल्हम्दुलिल्लाह ये अकल में नहीं आती, अकल के खिलाफ है। अल्लाह, कलम फैल जाएगा, ये अल्फाज है बीच में, कलम फैल जाएगा, यानी कलम से लिखी हुई तहरीरें दुनिया भर में फैल जाएंगी और हक बात छुपाई जाएगी, यानी छपी छपी हुई तो बहुत है कलम की लिखी हुई तहरीरें, लेकिन उसमें जो हक बात है वो छुपाई जाएगी। अफसाने हैं, नावल हैं और खुदा जाने दुनिया भर की फजूलियात हैं, वो कलम के जरिए फैलाई जा रही होंगी और हक बात जो है वो लिखने वाले कम रह जाएंगे। लोग मस्जिद के अंदर आएंगे मगर दो रकत पढ़ने की तौफीक नहीं होगी, मैं संसारा करने के शकरीगा बनाने के। देखो फैसल मस्जिद इस्लामाबाद में है तो वहां पर लोग आते हैं सियाहत के लिए, देखने के लिए नजारा कर, मस्जिद के अंदर आएंगे मगर दो रकत पढ़ने की तौफीक नहीं होगी। एक छोटा सा बच्चा बूढ़े को सिर्फ उसके गरीब होने की वजह से लताड़ेगा, क्योंकि गरीब है, लिहाजा छोटा बच्चा जो अमीर खानदान का है वो उसको बुरा भला कहेगा, लताड़ेगा। ऐसे लोग पैदा होंगे जो मुलाकात का आगाज ही गाली और लानत से करेंगे, सलाम के बजाय गाली देकर मुलाकात होगी, मुलाकात किया करेंगे। अल्हम्दुलिल्लाह ये मंजर मैंने खुद देखा है अपनी आंखों से, तो लोग मिले और गाली से आवाज हुआ। लोग देखो जरा क्या क्या बातें सरकार दो आलम सलाम ने इरशाद फरमाई है, लोग ठाट से शानदार दीन कोचों पर बैठकर मस्जिद के दरवाजों पर उतरेंगे, यानी मोटे मोटे गद्दों पर बैठकर मस्जिद के दरवाजों में चारों में सवारों कराए और आकर मस्जिद के दरवाजों पर उतरे, और उनकी औरतें लिबास पहनने के बावजूद बरहना होंगी, लिबास तो है मगर इतना चुस्त है, इतना बारीक है कि वो बरहने की जो हुक्म में है, उनके लिबास पहनने के बावजूद बरहना होंगी, और सुनिए उनके सरों पर ऊंट के कोहान की तरह के बाल होंगे। ये नए नए फैशन निकले हैं तो उनमें बाल जो है वो इस तरह के पहले तसव्वुर भी शायद मुश्किल से आता होगा कि ऊंट के कोहान की तरह के बाल कैसे होते होंगे, लेकिन आज के फैशन ने ये मंजर दिखा दिया कि इस तरह बाल बनाए कि जैसे ऊंट के कोहान उभरे हुए हों, यह होंगे। अल्लाह, यहूदियों और नसरानियों की पूरी पूरी नक्काली की जाएगी। ये उस वक्त फरमा रहे हैं सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम, जब साहबे किराम से आपने इंतहाई बारीक बीनी से एक ऐसी चीज जिसमें जरा भी मुशाबहत हो यहूदियों नसरानियों की, उसको आपने रोक दिया था। किसी साहबी से तसव्वुर नहीं हो सकता कि वो कभी नक्काली करेगा। यहाँ तक क्या आपने सुना होगा कि आशूरा मुहर्रम का रोजा रखना कितनी फजीलत की चीज है, लेकिन आपने फरमाया था कि क्योंकि यहूदी भी रखते हैं लिहाजा उनकी मुखालफत करो और उसके साथ जो है एक रोजा जरूर मिला लिया करो ताकि उनके साथ मुशाबहत ना हो। इतनी बारीक भी नहीं थे, लिहाजा तसव्वुर नहीं हो सकता था कि कोई नक्काली करेगा, लेकिन आज देख लो यहूदियों नसरानियों की पूरी पूरी नक्काली की जाएगी। यहाँ तक के हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि अगर वो किसी गोह के खट में भी दाखिल हुए होंगे तुम भी दाखिल होगे उसके अंदर, यानी कितनी नक्काली करोगे, हर चीज में नक्काली होगी, इनकी हर चीज में नक्काली होगी, लिबास में क्या, पोशाक में क्या, जाहिरी वजाकता में क्या, मामलात में क्या, हर चीज में उनकी नक्काली की जाएगी। देख लो जरा नजर दौड़ा से किस तरह नक्काली हो रही है। अमानत दारों का सुखदान होगा, यहाँ तक के यूं कहा जाएगा कि खुला मकाम पर एक अमानतदार शख्स रहता है, कोई अमीन नहीं मिलेगा, लेकिन कोई अगर होगा तो लोग कहेंगे भाई खुला जगह रहता है, खुला शहर में एक आदमी है जो अमानतदार है, उसके साथ मामला करना चाहिए। अल्लाह, ऐसे शख्स की अकलमंदी, जिंदा दिली और बहादुरी की तारीफ की जाएगी जिसके दिल में राय बराबर ईमान नहीं होगा। मामूली ना अहल आदमी जमहूर के अहम मामलात में रायजनी करेंगे, हर आदमी मामलात में रायजनी कर रहा है, और दूसरे फरमाया कि जब ना अहलों की हुकूमत हो जाएगी, ना अहल जो है हुकूमत पर छा जाएंगे। ये एक छोटा सा मैंने आपको बहुत ही सरसरी जायजा है उन अहादीस का जिसमें रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुर्बे कयामत के हालात बयान फरमाया कि कयामत के करीब क्या होने वाला है। ये सारी बातें जो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इशारत फरमाई, यूं होगा यूं होगा यूं होगा, और हम अपनी आंखों से देख रहे हैं कि इनमें से अक्सर बातें वो हैं जो बिल्कुल हूबहू हर बात हमारे जमाने के हालात पर साबित आ रही है। क्या है मकसूद इनका, इनका मकसूद क्या है? इनका मकसूद दरहकीकत ये बताना है कि देखो भाई, जब ये हालात पेश आ जाएं तो समझो कि ये दुनिया किनारे लगने वाली है, ये दुनिया जिसके ऊपर तुम मर मिट रहे हो और जिसके खातिर तुम्हारी सारी दौड़ धूप लगी हुई है, ये सब अब किनारे पहुंचने वाली है, ये खत्म हो जाएगी, और वो वक्त आने वाला है जिसको कुरान करीम में फरमाया कि आसमान फट पड़ेगा और जमीन रेजा रेजा हो जाएगी और पहाड़ों को रेजा रेजा कर दिया जाएगा। वो वक्त आने वाला है, करीब आ रहा है, लिहाजा कुछ फिक्र कर लो। बिला वजह की तहकीकात में पढ़ने के बजाय उस वक्त के आने की तैयारी करो। एक मतलब एक सहाबी ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि या रसूलल्लाह मत सा, यादुल्लाह क्यामत कब आएगी? तो आपने फौरन जवाब में फरमाया कि मा अहदत तला, तुम पूछ रहे हो क्यामत क्यों कब आएगी, ये बताओ क्यामत के लिए तैयारी क्या कर रखी है। तो हदीस में आता है कि जब सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया कि तुमने तैयारी क्या कर रखी है, फस्तकान, वो सहाबी जो है एकदम से डर से बिल्कुल क्या कहना चाहिए, रुजु में तर्जमा करना भी मुश्किल है, पस्तकाना यानी वो डर से बिल्कुल ही सिमट गए घर के मारे कि क्या सवाल कर लिया सरकार दो आलम सरकार कि मैंने क्या तैयारी कर दी। तो फिर अलबत्ता उन्होंने अर्ज किया कि रसूलल्लाह मा आदतु लहा कसीर सियाम वला सला, या रसूलल्लाह मैंने कयामत के लिए कोई बहुत ज्यादा नमाज रोजे तो तैयार नहीं कर रखे, वलाकिन्नी उहिब्बुल्लाह व रसूलहू, लेकिन एक चीज है और वो ये कि मैं अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करता हूँ। नमाज रोजे तो मेरे पास बहुत ज्यादा नहीं है लेकिन मोहब्बत है अल्लाह की, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम। तो उसके जवाब में सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा जुमला फरमाया जिसके बारे में सहाबे किराम फरमाते हैं कि सारे सहाबे किराम ने बहुत ही खुशी मनाई उसकी। जवाब में फरमाया कि अंत महामन अहबबता, कि अगर बाकी अल्लाह के अल्लाह के रसूल से मोहब्बत करते हो तो फिर तुम उन्हीं के साथ होगे जिनसे तुम मोहब्बत करते हो, इंशाल्लाह कयामत के दिन उनके साथ हो जब उनसे मोहब्बत करते। तो लेकिन इस सवाल से आपने ये फरमाया कि भाई ये मालूम करने से तो कुछ हासिल नहीं कि कयामत कब आएगी, ये तो अल्लाह के सिवा कोई नहीं जानता। ला युजल्लिहा लिवक्तिहा इल्ला हु, वही है जो जिसने जो अपनी मशीयत के मुताबिक जब मसला समझेगा कयामत आ जाएगी। लेकिन हर इंसान को फिक्र ये करनी है कि मा आदता लहा, क्या तैयारी कर रखी है तुमने। तो ये जो आप जो अब हालात बताए सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इसलिए बताए कि भाई ये तुम्हें तुम्हारी आंखें खोलने के लिए हैं कि जब ये हालात पेश आ जाए तो समझो कयामत करीब आ रही है, अब कुछ फिक्र करो उस कयामत के लिए तैयारी करने की, आखिरत की के लिए तैयारी करने की फिक्र करो। और वो फिक्र क्या है वो भी आपने फरमा दिया एक हदीस में, अजीब गरीब हदीस है, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इज़ा रअयता शुस्मन मुताअन व हवा मुत्तबअन व दुनिया मुखरतन व इजाब कुल ज़ी राय बिराय फअलैक बिखासत नफ्स व तअन अमर हक। क्या कलाम है, पैगंबर ही का कलाम होता है। फरमाया जब तुम देखो अपनी आंखों से देखो कि बुखल के हिर्स माल की हिर्स की इताअत की जा रही है, यानी दिल में जो मादा है इंसान के हिर्स माल की हिर्स का उसकी इताअत की जा रही है, आदमी जो काम कर रहा है माल की हिर्स में कर रहा है। वह हम मुत्तबान और ख्वाहिशात के नफ्स के पीछे लोग चल रहे हैं ये देखने बगैर के इसका अंजाम क्या होगा, लोग ख्वाहिशात के नफ्स के पीछे चले जा रहे हैं। वह दुनिया मुखरतन, और जब ये देखो कि दुनिया को तरजीह दी जा रही है आखिरत के ऊपर, दुनिया को तरजीह दी जा रही है आखिरत के ऊपर, यानी आखिरत की तो फिक्र है नहीं, दुनिया का कुछ चंद पैसे का फायदा मिल जाए बस ये सारी मेराज है इंसान की सोच की। और वह अजाब कुल्ली दे राय दे राय, हर शख्स अपनी राय पर घमंड में मुब्तला है, किसी दूसरे की मानने तो गुजा सुनने को भी रवादार है, मेरे दिल में जो आ गया बस वो हक है और दूसरा जो कहना है वो बातिल है, उसके ऊपर घमंड में मुब्तला है हर इंसान, दूसरे की बात सुनने को भी तैयार नहीं, मानने की बात तो बात की है सुनने को भी तैयार नहीं, हर एक आदमी अपनी राय पर जमा हुआ है और उस पर घमंड में मुब्तला है। जब ये सारी अलामतें पेश आ जाए जो दरहकीकत पूर्व कयामत की अलामत है, क्योंकि जो खैरुल कुरून थे सहाबा व ताबीईन उनके दौर में ये बात नहीं थी कि हिर्स माल की हिर्स ही चल रही हो और लोग ख्वाहिशात नफ्स के पीछे दौड़ रहे हो और दुनिया को आखिरत पर तरजीह दी जा रही हो और हर शख्स अपने राय पर घमंड में मुब्तला हो, ये तो आखिरी जमाने में कयामत के करीब ये हालात पेश आएंगे। तो क्या करो तुम, उस वक्त सरकार दो आलम सल्लल्लाहु ऐसे हालात में तुम अपनी खबर लो, वसाहत का नलामा और आम लोगों के मामले को आम लोगों पर छोड़ दो। तुम अपनी फिक्र करो, क्या माना कि दुनिया जिस तरफ जा रही है उसकी बुराई करने के बजाय, उस पर तंकीद करने के बजाय, उसको मौजूद गुफ्तगु बनाने के बजाय खुद अपना जायजा लो, मेरे अंदर क्या कमी है, मेरे अंदर क्या ऐब है, मेरे अंदर क्या कसूर है, उसको दूर करने की कोशिश करो। ये एक बला शैतान की तरफ से ही आती है, जरा समझ लो, बड़ी अहम बात है। शैतान की तरफ से एक बला ये मुसल्लत होती है कि जब इस तरह हालात खराब हो जाए दुनिया के, जिसका जिक्र सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तो शैतान क्या करता है कि मजलिसों का मौजू इसको बना देता है, जहां चार आदमी बैठे और उन्होंने गुफ्तगु शुरू की, भाई देखो क्या कितना बुरा हाल है, कितनी बुरी हालात है, कितनी बुरी, लोग कहाँ जा रहे हैं, फहाशी बढ़ रही है, उरियानी बढ़ रही है, बेदीनी बढ़ रही है, लोग जो है वो झूठ बोल रहे हैं, सब लोगों के बुराइयां जो है वो बयान करने को एक मुस्तकिल मौजू गुफ्तगु बना लिया जाता है, मजलिस आराई उस पर होती है। और जब दूसरों की बुराइयों के अंदर आदमी पड़ जाए, दूसरों की बुराइयां ढूंढने और दूसरों की बुराइयों को बयान करने में मशगूल हो जाए, तो उसका लाजमी नतीजा ये होता है कि इंसान खुद अपने आप से काफिल हो जाता है, मेरे अंदर क्या बुराई है, जब सारे दूसरे लोगों का ऐप तो शुमार कर रहा है और देख रहा है, लेकिन अपने अंदर क्या खराबी और बुराई है उसका ख्याल ही नहीं आता। ये इसीलिए हदीस में, एक हदीस में नबी करीम सरवर दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, कुर्बान जाए नबी करीम सरवर दो आलम सल्लल्लाहु अलैहि वसल्लम की हिदायत से क्या क्या हिदायत लेकर तशरीफ ले गए, फरमाया कि मन हलक, मन काल हलक अन्नास फहुवा अहलकुहु, जो शख्स ये कहे कि सब लोग हलाक हो गए, बर्बाद हो गए, बर्बाद होने के माना यह कि उनके आमाल खराब हो गए, उनके अखलाक खराब हो गए, वो बदतर हो गए, तो जो सब दूसरों की बर्बादी का जिक्र करता रहे हर वक्त, सबसे ज्यादा बर्बाद वो खुद है। इस वास्ते कि दूसरों की बुराइयां तो बयान कर रहा है, दूसरों पर तंकीद भी कर रहा है, दूसरों के अयूब भी बयान हो रहे हैं, लेकिन खुद अपने ऐब से गाफिल है, खुद अपने आप से गाफिल है, मेरे अंदर क्या खराबी पाई जाती है, मेरे अंदर क्या ऐब पाया जाता है, उसकी फिक्र नहीं। अगर अपनी फिक्र लग गई होती, अपने अयूब की फिक्र लग गई होती, मेरे अंदर खराबी पैदा हो गई है, तो कभी दूसरों की बुराइयां ढूंढने और उनके करने का ख्याल भी ना आता, सोचता भी नहीं उनको, क्योंकि ये सारी बातें उस वक्त पैदा होती है जब इंसान अपनी बुराई से बेखबर होता है। वो जो बहादुर शाह अकबर ने कहा कि जो अपनी बुराई से बेखबर रहे औरों के ढूंढते हैं वो हुनर, पड़ी अपनी बुराई पर जो नजर तो निगाह में कोई बुरा न रहा। हमारे हजरत वाला सरदार की कदर सल्लल्लाहु तआला अलैहि वसल्लम, अल्लाह ताला उनके दर्जात बुलंद फरमाए, फरमाया करते थे के भाई जिस शख्स के अपने पेट में दर्द उठ रहा हो वो दूसरों के नजला जुकाम की क्या परवाह करेगा, अपने पेट में दर्द लग रहा है, बेचैन है दर्द से, तो वो क्या दूसरों को देखता फिरेगा कि किसको नजला है किसको जुकाम है, उसकी तो पहली सबसे बड़ी तरजीह यह होगी कि किसी तरह मेरे पेट का दर्द दूर हो जाए। तो अल्लाह तबारक व तआला अपने फजल व करम से हमें यह फिक्र था इन सारी अलामत कयामत को बयान करने से सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने जो हिदायत दी है वो ये कि इन हालात में फिक्र पैदा करो, खुदा के लिए बेफिक्री से बचो, गफलत से बचो। ये जितने हालात हैं ये इंसानों को गफलत की तरफ ले जा रहे हैं, बेफिक्री की तरफ ले जा रहे हैं, कयामत से गाफिल, आखिरत से गाफिल, अल्लाह से गाफिल। और उन हालात के अंदर इंसान अगर उन्हीं में बहता चला जाएगा अल्हम्दुलिल्लाह और अपनी बुराई से बेखबर होगा, उन्हीं का एक हिस्सा खुद भी बन जाएगा। अपनी फिक्र पैदा करो, अपने गरीबान में मुंह डाल के देखो, अलैहि कभी खास करके नफ्से अपने नफ्से की इस्लाह की फिक्र करो। कुरान करीम की आयत में भी इसको इरशाद फरमाया, या अय्युहल्लज़ीना आमनु अलैकुम अनफुसकुम ला यज़ुर्रुकुम मन ज़ल्ला इज़ा हतदैतुम, الى الله مرجعكم جميعا فينبئكم بما كنتم تعملون. يا ایمان والو علیکم انفسکم تم اپنے آپ کی خبر لو. لا یضرکم من ضل اذا اهتدیتم اگر تم ہدایت کے راستے پر ہو تو جو لوگ غلط راستے پر جا رہے ہیں وہ تمہیں کوئی نقصان نہیں پہنچائیں گے, نقصان تمہیں اپنے عمل سے پہنچے گا. لہذا اپنی فکر کرو. تو میرے بھائیوں اور بہنوں ہم اس فتنوں کے زمانے میں جی رہے ہیں جن کی خبر نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم نے عطا فرمائی اور چاروں طرف آگ بھڑکی ہوئی ہے, نافرمانیوں کی بے دینیوں کی طوفان امڑ رہے ہیں, سیلاب آ رہے ہیں. ان حالات میں جو کرنے کا کام ہے وہ یہ کہ ہم میں سے ہر شخص اپنی اپنی فکر کرے, اپنے حالات کا جائزہ لے, دین کے کون سے حکم پر میں عمل پیرا ہوں, کون سے حکم پر عمل پیرا نہیں ہوں, کون سے گناہوں کا ارتکاب مجھ سے ہو رہا ہے, کون سی غلطیاں مجھ سے سرزد ہو رہی ہیں. یہ فکر پیدا کر لو اپنے اندر, اور اس فکر کو پیدا کر کے جو غفلت کے دوائی چاروں طرف پھیلے ہوئے ہیں ان سے اپنا دامن بچا کر زندگی گزارو. اللہ صحابہ کرام رضی اللہ تعالیٰ عنہ اجمعین کو دیکھیے, جن لوگوں نے اپنے کانوں سے سرور دو عالم صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سن لیا تھا کہ ابو بکر جنت میں جائیں گے اور عمر جنت میں جائیں گے رضی اللہ تعالیٰ عنہ اجمعین, جنہوں نے اپنی آنکھوں سے سنا تھا, حضرت عمر رضی اللہ تعالیٰ عنہ کے بارے میں سرکار دو عالم صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ میں نے جنت میں تمہارا محل دیکھا اور میرا دل چاہا, حضرت عمر سے خطاب کر کے بولا, میرا دل چاہا کہ میں اس محل کے اندر داخل ہو جاؤں, مگر اے عمر مجھے تمہاری غیرت یاد آ گئی کہ تم غیور آدمی ہو, تو اس واسطے میں اس میں داخل ہونے سے میں نے پرہیز کیا. تو حضرت عمر رو پڑے اور کیا کہ رسول اللہ اب علی کا یا رسول اللہ اغار, یا رسول اللہ میں آپ پر غیرت کروں. جنہوں نے یہ باتیں سن رکھی ہیں نبی کریم صلی اللہ علیہ وسلم ان کا حال یہ ہے کہ حضرت حذیفہ ابن یمان رضی اللہ تعالیٰ عنہ کے پاس جاتے ہیں اور پوچھتے ہیں کہ اے حذیفہ خدا کے لیے بتا دو کہ حضور اکرم صلی اللہ علیہ وسلم نے تمہیں منافقین کے ناموں کی جو فہرست بتائی تھی اس میں کہیں میرا نام تو نہیں ہے. باوجود یہ ساری بشارتیں سن لیں گے, جب وقت شہادت کا آیا بالکل زخمی تھے اور انتقال وفات کا وقت قریب تھا, لوگ آئے اور آ کر مبارکباد دی کہ آپ نے اپنی زندگی کے اندر صاحب حضور اکرم صلی اللہ علیہ وسلم کی صحبت اٹھائی ہے, اتنی اتنی بشارتیں آپ کو عطا ہوئی ہیں, اتنی شہادتیں آپ کو ملی ہیں, تو اور اب اللہ نے شہادت کا مطلب ابھی آپ کو عطا فرمایا تو آپ کے لیے کتنی بڑی بشارت ہے. تو جواب میں حضرت فاروق اعظم یہ فرماتے ہیں کہ ارے بھائی میں تو یہ سوچتا ہوں کہ اگر میں اللہ تبارک و تعالیٰ کے ہاں پہنچ کر برابر سرابر چھوٹ جاؤں تو یہ بھی غنیمت ہے. یہاں یہ فکر لگی ہوئی ہے باوجود ساری کہ کیوں کہ کہیں ہو سکتا ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم کے وصال کے بعد میرے حالات میں کوئی تبدیلی نہ آ گئی ہو جس کی وجہ سے کہیں مجھے اللہ تعالیٰ کے ناراضگی کا اٹھانی پڑے, حضور کے وصال کے بعد کہیں تبدیلی نہ آ گئی ہو. اللہ رسول ایک حدیث میں آتا ہے کہ عمر رضی اللہ عنہ نے فرمایا حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ سے فرمایا کہ میرا یوں دل چاہتا ہے کہ حضور اقدس صلی اللہ علیہ وسلم کے ساتھ جس نے ہم نے جہاد کیے, نمازیں پڑھی, اعمال کیے, تو وہ تو ہمارے نام اعمال میں پکے لکھ دیے جائیں, اور حضور کے دنیا سے اٹھنے کے بعد ہم نے جو کام کیے ہیں جتنے بھی کام کیے ہیں وہ سب ہمارے لیے برابر برابر کر دیے جائیں کہ نہ گناہ ہو نہ ثواب ہو, کیونکہ حضور کے ساتھ جو کام کیے تھے ان کے بارے میں تو امید ہے انشاءاللہ کہ اللہ تبارک و تعالیٰ کیا مقبول ہوں گے, لیکن سرکار دو عالم صلی اللہ علیہ وسلم کی دنیا سے جانے کے بعد جو ہم نے کیا ہے پتہ نہیں اس میں کون سا عمل اللہ تعالیٰ کیا مقبول ہے کون سا نہیں ہے, لہٰذا اگر وہ برابر سرابر ہو جائے تو کافی ہے. یہ فکر لگی ہر آن کہ کسی وقت ہمارے حالات میں تبدیلی نہ آ جائے. صحابہ کرام رضی اللہ تعالیٰ عنہ کو تو یہ فکر ہے, اور ہماری غفلت کا بے فکر آئے گی چل رہا ہے, زندگی کا کارواں درواں دواں ہے, کوئی فکر نہیں کہ ہمارے اندر کوئی تبدیلی آنی چاہیے یا نہیں آنی چاہیے. جیسی کل تھی ویسی آج بھی ہے, جیسی آج ہے ویسی کل بھی ہوگی. حالانکہ نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم فرمایا کہ من استوى یومہ فہو مغبون او کما قال صلی اللہ علیہ وسلم, جس کے دو دن برابر ہو جائیں, یعنی گزشتہ کل اور آج کا دن برابر ہو دینی اعتبار سے, تو وہ درکیت بڑے خسارے میں, نقصان میں. یعنی ہونا یہ چاہیے کہ ہر دن انسان کا دینی اعتبار سے پہلے دن سے بہتر ہو, اس کے حالات بہتر ہو, اس کے اللہ تعالیٰ کی طرف, اس کے اللہ تعالیٰ کی عبادت میں بہتری آئے, رجوع اللہ میں بہتری آئے, عنابت اللہ میں بہتری آئے, گناہوں سے بچنے میں بہتری آئے. لیکن اگر دو دن برابر ہو گئے تو وہ مقبول, تو وہ در حقیقت خسارے میں. ارے تجارت میں بیٹھتے ہیں تو اگر یوں ہوتا رہے کہ بس جتنی آمدنی کل تھی اتنی آج بھی ہو, تو تاجر تو اس کو خسارہ ہی کہے گا, وہ تو چاہے گا کہ ہر روز بڑھوتری ہو. تو یہ ساری زندگی ہماری تجارت ہے, اس کے اندر اگر دو دن برابر ہو گئے تو سرکار دو عالم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ خسارہ ہے. لہذا فکر پیدا ہو, فکر پیدا کرنے کی, مرنے کی فکر, اللہ تعالیٰ کے سامنے جواب دینے کی فکر, آخرت کی فکر, یہ قیامت آنے والی ہے اس کی فکر. اور اس کے لیے بھائی پہلے تو اپنا جائزہ, اور پھر سب سے بڑی بات یہ ہے کہ اپنی صحبت درست کرو. یہ دنیا, یہ جتنا بھی حالات خراب ہیں اور نافرمانی کا دور دورہ ہے, اس کے اندر بچاؤ کا راستہ یہ ہے کہ انسان اپنی صحبت کو درست کرے, ایسے لوگوں سے ملنا جلنا اٹھنا بیٹھنا ہو جن کو آخرت کی فکر ہو. بے فکر لوگوں سے تعلقات ختم کرو یا کم کرو, بس بقدر ضرورت رکھو. اور جو فکر رکھنے والے لوگ ہیں ان کے ساتھ تعلقات قائم کرو, ان کے ساتھ اٹھنا بیٹھنا کرو. دوسری بات یہ ہے. اور تیسری بات ہمارے حضرت والا کی عرض کر دوں, حضرت عارف قدس اللہ تعالیٰ سب اللہ تعالیٰ ان کے درجات بلند فرمائیں, بڑے کام کی بات ارشاد فرما گئے. فرمایا کہ جب یہ فتنوں کا دور دورہ ہو, بے دینی کا دور دورہ ہو, ماحول خراب ہو, تو تصور یہ کرو کہ یہ سب ظلمتیں ہیں جو چھائی ہوئی ہیں, یہ اندھیرے ہیں جو مسلط ہوئے ہیں. اور جب کسی مومن پر اندھیرے مسلط ہو جائیں تو اس کا طریقہ قرآن کریم نے بیان فرمایا. کیا بیان فرمایا؟ کہ حضرت یونس علیہ السلام کا واقعہ قرآن کریم میں ہے کہ ان کو مچھلی کے نے نکل لیا تھا, مچھلی کے پیٹ میں چلے گئے. اب اندازہ کرو, ایک انسان ہے جیتا جاگتا انسان, وہ مچھلی کے پیٹ میں چلا گیا, کیا کیفیت ہوئی ہوگی ان کی گھٹن کی. اور اندھیریاں ظاہر وہاں, وہ اندھیری اندھیری اور کیسی تکلیف دہ صورت حال. تو قرآن کریم کہتا ہے کہ فنادا فی الظلمات, یونس علیہ السلام نے ان اندھیریوں میں پکارا, ہمیں کیا پکارا؟ لا الہ الا انت سبحانک انی کنت من الظالمین, یہ پکارا لا الہ الا انت, اے اللہ تیرے سوا کوئی معبود نہیں, تو پاک ہے, میری ظلم, میں نے اپنی جان پر ظلم کیا تھا. قرآن کے نزدیک کر منادا بالظلمات, ان اندھیریوں میں پکارا ہمیں, لا الہ الا انت سبحانک انی کنت من الظالمین. پھر کیا کہتا ہے قرآن؟ فنجیناہ من الغم, جب ہمیں پکارا اندھیریوں میں تو ہم نے ان کو گھٹن سے نجات عطا فرما دی. اس گھٹن مچھلی کے پیٹ میں جا چکے تھے اور مچھلی کو حکم ہو گیا کہ ان کو باہر نکال کے میدان کے اندر ڈال دو. فنجیناہ من الغم, ہم نے ان کو اس گھٹن سے نجات دی. یہ تو ایک واقعہ بیان ہوا. آگے جو بات فرمائی قرآن نے وہ کیا؟ کہ وَكَذَلِكَ نُنْجِي الْمُؤْمِنِينَ,
हम ईमान वालों को इसी तरह न जान देते हैं, अंधेरियों से, दुर्भाग से, कंधड़ियों से, घुटन से, इसी तरह न जान देते हैं। तो हमारे तो फरमाते हैं कि ये जो क्या फरमा दिया कुरान ने कि इसी तरह हम मोमिनों को नजात देते हैं। जरा सोचो क्या फरमा दिया, क्या हर मोमिन मछली के पेट में जाएगा और वहां पुकारेगा और पुकार के अल्लाह ताला उसको मछली के पेट से नजात देंगे। जाहिर है उसे वाकता हो गया, लेकिन ये जो फरमा रहे हैं कि हर मोमिन हम मोमिनों को इसी तरह नजात देते हैं, उसका मतलब ये है कि जब अंधेरियों में घिर जाओ, जुल्मते तुम्हें चारों तरफ से घेर ले, तो उस वक्त हमें पुकारो, हमारी तरफ रुजू करो, हमारी तरफ इनामत करो, हमसे मांगो कि अल्लाह इन अंधेरियों में पक जाए, अपनी रहमत से इसे नजात दे दीजिए। जब हमें पुकारोगे तो कदालिका नुंजिल मोमिनीन, हम मोमिनीन को इसी तरह नजात देंगे। तो फरमाया कि एक तरफ तो अपनी जाती इस्लाह की फिक्र करो, अपने अयूब का इंतजार करके अपना जायजा लेकर एक एक ऐप को दूर करने की कोशिश करो, और उसके लिए बेहतरीन रास्ता किसी अल्लाह वाले से ताल्लुक कायम करना है जो उसके जरिए वो बुराइयां दूर करने की फिक्र करो, सोहबत अपनी अच्छी करो और अल्लाह जल्ला जलालहू की तरफ रुजू करो, अल्लाह ये मांगो रोज, कोई दिन खाली ना जाए, अल्लाह तबारक व तआला से बैठ के मांगो, या अल्लाह चारों तरफ ये जुल्मतों का बाजार गर्म है, ऐ अल्लाह नाफरमानियां फैली हुई है, बेदीनी फैली हुई है, माहौल खराब हो गया है, ऐ अल्लाह मैं इस माहौल के अंदर जी रहा हूँ, यहाँ पर मेरा दीन पर चलना मुश्किल हो रहा है, ऐ अल्लाह अपने फजलो करम से मुझे इन जुल्मतों से नजात दे दे, अपने फजलो करम से इन जुल्मतों से नजात दे दे, गुनाहों की जुल्मतों से बचा ले, नाफरमानियों की जुल्मतों से बचा ले, या अल्लाह आप बचा कर मुझे अपने रास्ते पर लगा दे। मांगो अल्लाह ताला से, देखो फिर क्या होता है। हमारे फरमाया कर ये जुमला बहुत फजल फरमाते हैं, मांगो अल्लाह से फिर देखो क्या से क्या हो जाता है, फिर देखो क्या से क्या हो जाता है, ये मामूली बात नहीं। अल्लाह यज्तबी इलैही मन यशा व यहदी इलैही मन युनीब, अल्लाह ताला ने वादा फरमाया है, अल्लाह ताला जिसको चाहते हैं अपनी तरफ खींच लेते हैं और जो उनसे रुजू करता है उसको हिदायत जरूर देते हैं। तो रुजू करो अल्लाह से, अल्लाह से मांगो, अल्लाह ताला की तरफ से फरियाद करो, हर नमाज में फरियाद करो, हर लम्हे फरियाद करो, या अल्लाह ये हालात खराब हो गए, अपनी रहमत से मुझे बचा ले, मुझे इस खराब माहौल से निकाल कर ऐ अल्लाह अपनी मर्जी के रास्ते पर चला दे। तो इंशाल्लाह वादा है कुरान का, कज़ालिका नुंजिल मोमिनीन, अल्लाह ताला मोमिनों को इसी तरह नजात अता फरमाए। ये काम करें भाई, और गफलत में डालने वाली तमाम मसरूफियात से अपने आप को अपने घर वालों को जहर की तरह बचाएं। इस वक्त हालत यह है कि चारों तरफ गफलत और बेफिक्री फैलाने के असबाब फैले हुए हैं, जिनको कुरान ने कहा दुआतुम आला अबवाब जहन्नम, जहन्नम के दरवाजों पर की तरफ बुलाने वाले लोग। ये जरा इब्लाग देखो क्या फसाद मचाए हुए हैं, और लोगों को बेफिक्री गफलत आखिरत से बेफिक्री की तरफ ले जा रहे हैं। तो इनसे अपने आप को बचाओ, अपने औलाद को बचाओ, अपने घर वालों को बचाओ, और बचाकर अल्लाह तबारक व तआला से इनाबत करो, रुजू करो, इंशाअल्लाह तबारक व तआला अपने फजल करम से नजात अता फरमाए। अल्लाह का वादा है, दूसरा नहीं हो सकता, फिलहाल ही करूँ जिल मोमिन, अल्लाह ताला जरूर देंगे नजात। और अपनी आंखों से ऐसे वाकयात देखे हैं कि अल्लाह ताला से रुजू करने के नतीजे में अल्लाह तबारक व तआला ने कहां से कहां पहुंचा दिया इंसान। बस भाई आज का सबक यही है, अल्लाह तबारक व तआला अपने फजल करम से अपनी रहमत से हम सबको इस पर अमल करने की तौफीक अता फरमा दे, अल्लाह तबारक व तआला अपने से लौ लगाने की तौफीक अता फरमाए और नजात अता फरमा दे इन जुल्मतों से। और भाई ये भी पहले कहने का इरादा था, तो वक्त से बात भी वैसी आ गई कि बेदीनी और नाफरमानियों का दौर दौरा तो है ही, लेकिन इस वक्त हम जिस मुल्क में रहते हैं वहाँ के हालात आप सब जानते हो, बहुत ही तशवीशनाक हो चुके हैं चारों तरफ से, हुकूमत ऐसा लगता है कि है ही नहीं, और खतरात अंदरूनी बैरूनी हर तरह के खतरात मुसल्लत हैं चारों तरफ से, जहाँ तक के जो दुश्मन ताकतें हैं वो मिटाने की फिक्र में, मुल्क को मिटाने की फिक्र में, खाना जंगी अलग, एक अजीब अफरा तफरी का आलम है। तो हम जैसे लोग जिनका न सियासत से ताल्लुक, न हुकूमत से कोई राबता, न कोई और इख्तियार अपने पास है, लेकिन एक इख्तियार तो है, वो इख्तियार है कि हम अपने अल्लामिया को पुकार लिया करें, अपने अल्लामिया से राबता कायम करें, अल्लाह तबारक व तआला से मांगे। तो आज के हालात को मद्देनजर रखते हुए भाई एक तो दुआ का इस्तेमाल करें, और पहले जमाने में ऐसा होता था, हमने देखा है कि जब कभी कोई उमूमी बला मुसल्लत होती थी मुसलमानों पर, तो घर घर आयत करीमा के खत्म हुआ करते थे, यही ला इलाहा इल्लल्लाह सुभान अल्लाह इन्नी कुंतु मिनज़ ज़ालिमीन, घर घर आयत करीमा के खत्म होते थे, और अल्लाह ताला उनकी बरकत से उन हालात से निकाल भी देता था। तो आज हम जिस सूरत हाल से दो चार हैं, वो यकीनन वह पिछले जमाने के उन खतरात से कहीं ज्यादा ही है, कम नहीं है। तो मैं ये भी दरख्वास्त करना चाहता हूँ कि भाई आयत करीमा के खत्म का अपने अपने घरों में अहतमाम करो, अपने अपने घरों में महलों में लोगों लोग जो है आयत करीमा पढ़े और उसके खत्म का अहतमाम करें। पहले ये होता था कि भाई सवा लाख मरतबा या सलाम हो, या तो तादाद कोई मुकर्रर नहीं है कोई शरीय अतबार से कि भाई इतनी ही पढ़ी चाहिए, लेकिन जितना भी पढ़ा जाए आयत करीमा इंशाल्लाह अल्लाह तबारक व तआला की रहमत से उम्मीद है तो अपने घरों में भी इसका एहतमाम किया जाए कि लोग सब मिलजुल कर आयत करीमा पढ़ें और उसका खत्म करें। तो कुछ वही नहीं है, अल्लाह तबारक व तआला जैसे इस आयत करीमा में फरमाया फ़ज़ालिक नुज़ुल मोमिनीन, अल्लाह तबारक व तआला हम जुल्मत भरे इन हालात से हमें निजात अता फरमा दे। अल्लाह ताला के रुजू के सिवा ला मलजा मिन ला मंजा मिन अल्लाह इल्ला इलैह, ये जो कुछ हो रहा है अल्लाह ही की तरफ से हो रहा है, उसी की मशीयत से हो रहा है, उसी की मशीयत कार फरमा, लेकिन उसको खत्म करने का भी सिवाय अल्लाह के और किसी के हाथ में नहीं है इख्तियार। हमारे हजरत वाला फरमाया करते थे, अजीब अजीब बातें हजरत ने बता रखी है, फरमाया करते थे कि जब देखो हालात खराब हो रहे हैं तो कहो ला इलाहा इल्लल्लाह, क्या माना किस नुक्ते नजर से कहो ला इलाहा इल्लल्लाह के, कि जो कुछ हो रहा है उन्हीं के मशीयत से हो रहा है, उसकी मशीयत उनकी मशीयत के बगैर कोई पत्ता कोई जर्रा हल नहीं सकता, शैतान भी अगर कोई तसरुफ करता है तो उनकी मशीयत ही से करता है, उनकी मशीयत के बगैर तो नहीं हो सकता। ला इलाहा इल्लल्लाह, कोई भी मुतसरिफ नहीं है इस कायनात में सिवाय अल्लाह जल्ल जलालहू के, उन्हीं की मशीयत से हो रहा है, जो कुछ हो रहा है उन्हीं की मशीयत से हो रहा है। फिर कहो दोबारा ला इलाहा इल्लल्लाह, यानी हो तो रहा है उनकी मशीयत से, ये हालात बदलेंगे कैसे, बेहतरी कैसे आएगी, इनसे नजात कैसे मिलेगी, फिर कहो ला इलाहा इल्लल्लाह, यानी बदलने वाला भी उनके सिवा कोई नहीं, वही है जो बदलेंगे। पहले कहो ला इलाहा इल्लल्लाह इस तसव्वुर से जो हो रहा है उनकी मशीयत से हो रहा है, और दूसरे मरतबा कहो ला इलाहा इल्लल्लाह इस तसव्वुर से कि इसको बदलने वाला भी सिवाय उनके कोई नहीं, ला मलजा वला मंजा मिन्हु इल्ला इलैह, अल्लाह के सिवा कोई नहीं है जो इन हालात को बदल सके। तो अल्लाह ही से रुजू करो, अल्लाह ही से मांगो, अल्लाह ही से मांगो, वही इन हालात को दुरुस्त कर सकते हैं, हमारे आप जो बस में नहीं है। तो इस वास्ते अल्लाह हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुआ मांगा करते थे, बहुत मांगनी चाहिए आजकल वो दुआ, اللهم اني اعوذ برضاك من سخطك, کیا کیا دعائیں سرکار دو عالم کرتے ہیں, اللهم اني اعوذ برضاك من سخطك وبمعافاتك من عقوبتك واعوذ بك منك لا احصي ثناء عليك انت كما اعطيت على نفسك, یا اللہ میں آپ کی ناراضی سے آپ کی رضا مندی کی پناہ چاہتا ہوں۔ دیکھو جو کچھ بھی ہو رہا ہے نا خراب حالات, ये अल्लाह बचाए, ये सब अल्लाह तबारक व तआला की दर्द लगता है कहते हुए भी, लेकिन नाराजगी का मजहर है, تو اس ناراضی سے پناہ بھی اللہ تعالیٰ ہی کے پاس ملے گی. اللہم انی اعوذ برضاک من سخطک، اے اللہ آپ کی ناراضی سے میں پناہ مانگتا ہوں، آپ کی خوشنودی کی پناہ مانگتا ہوں. چاہے اس نے خوشنودی عطا فرما دیجیے اور ناراضی کو دور فرما دیجیے. برضاک من سخطک وبمعافاتک من عقوبتک، اے اللہ آپ کی سزا سے پناہ مانگتا ہوں، آپ کی معافی کی پناہ مانگتا ہوں، آپ کی سزا سے آپ کی معافی کی پناہ مانگتا ہوں، معافی دے دیجیے اور سزا کو ہٹا دیجیے. وَأَعُوذُ بِكَ مِنْكَ، اور اللہ آپ کی مشیت کے فیصلے سے آپ ہی کی پناہ مانگتا ہوں. کہ یا اللہ آپ کی اپنی مشیت کے فیصلے سے جو حالات ہمارے سامنے آ رہے ہیں وہ سب آپ کی مشیت سے ہو رہے ہیں، ان کو دور کرنے کے لیے بھی میں آپ ہی کی پناہ مانگتا ہوں. یا اللہ ہمیں آپ اپنے دیجیے. میرے بھائی ایک بھائی صاحب نے بڑی اچھی مثال دی تھی اس کی، کہ وہ فرما رہے تھے کہ ایک مرتبہ میں نے میرا پوتا تھا، چھوٹا تھا بچہ، اس کی ماں اس کو مار رہی تھی، تو ماں مار رہی ہے اس کو اور وہ بھاگنے کے بجائے ماں ہی کی گود میں گھسا جا رہا ہے، وہ ماں مارتی جا رہی ہے اور وہ اور ماں کی گود میں گھس رہا ہے، اوپر گھس رہا ہے. تو وہ فرمانے لگے کہ میں نے اس کو دیکھ کر جو منظر دیکھا کہ ماں مار رہی ہے اور بجائے وہاں سے بھاگنے کے اور اسی کی گود میں گھس رہا ہے، تو میں نے یہ سبق لیا کہ کاش کہ ہم اللہ تبارک و تعالیٰ کے ساتھ یہی معاملہ کرنے لگے جو بچہ ماں کے ساتھ کر رہا ہے. کہ یہ جو تکلیفیں اگر آ رہی ہیں، مصائب آ رہے ہیں، یہ اللہ کی مشیت سے آ رہے ہیں، تو پناہ بھی انہی کے دامن میں ملے گی، انہی کے آغوش میں ملے گی. اللہ کی آغوش میں جاؤ، اللہ ہی سے پناہ مانگو، اللہ ہی کی طرف رجوع کرو. تو یہ ہے اعوذ بک من کا لا ملجا ولا منجا من کا الا الیک، اس کا اہتمام کریں بھائی. اور جیسے میں نے عرض کیا، آج کے حالات کے لیے ذرا گھر گھر اہتمام کریں دعاؤں کا اور آیت کریمہ کے ختم کرنے کا. اللہ تبارک و تعالیٰ اپنا فضل و کرم اپنی رحمت سے ہماری بدعمالیوں کے سزاؤں کو دور فرما دے اپنی رحمت سے. اللهم صل على سيدنا مولانا محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا ارحم الراحمين، يا غياث المستغيثين، يا امان المستجيرين، يا مجيب دعوة المضطرين، رحمان الدنيا ورحيمها، ارحمنا برحمة تغنينا بها عن رحمة من سواك. يا ارحم الراحمين، اپنے فضل و کرم اپنے رحمت سے ہمارے تمام گناہوں کو معاف فرما دے. یا اللہ ہمارے تمام چھوٹے بڑے، اگلے پچھلے، خفیہ علانیہ، ہر طرح کے گناہوں کو معاف فرما دے. یا اللہ اپنے رحمت سے ہمارے ظاہری اور باطنی ہر طرح کے گناہوں کو معاف فرما دے. یا اللہ ہم توبہ کرتے ہیں، استغفار کرتے ہیں اپنے رحمت سے ہماری سابقہ زندگی سے، جو جو گناہ ہم سے سرزد ہوئے ہیں، اے اللہ جو غلطیاں گناہ ہم سے سرزد ہوئی ہیں، اے اللہ ان سب کو اپنے فضل و کرم سے معاف فرما دے. یا اللہ ہمارے چھوٹے بڑے، اگلے پچھلے، خفیہ علانیہ، ہر طرح کے گناہوں کو اپنے فضل و کرم سے معاف فرما دے. یا من لا تضره الذنوب ولا تنقص المغفرة، اب لنا ما لا ينقصك واغفر لنا ما لا يضرك. یا ارحم الراحمین، ہماری شامت اعمال کو ہم سے دور فرما دے. یا اللہ ہماری شامت اعمال کو اپنے فضل و کرم سے ہم سے دور فرما دے. یا اللہ ہماری شامت اعمال کو دور فرما دے. یا اللہ جو جو مصائب اور مشکلات ہمیں درپیش ہیں، بے شک ہمارے بدعمالیوں کی وجہ سے ہیں، یا اللہ ہم تمام بدعمالیوں سے سچے دل کے ساتھ توبہ کرتے ہیں، استغفار کرتے ہیں، اپنی رحمت سے معاف فرما دے. یا اللہ ساری امت کی طرف سے استغفار کرتے ہیں، ساری امت کی طرف سے معافی مانگتے ہیں. یا اللہ اپنے فضل و کرم سے معاف فرما دے. یا اللہ شامت اعمال کو دور فرما دے. یا ارحم الراحمین، ہماری شامت اعمال کو رفع فرما دے. یا اللہ اپنی رحمت کا معاملہ فرما دے. یا اللہ ہمارے استحقاق پر نظر نہ فرما، اپنے کرم پر نظر فرما. یا اللہ ہمارے استحقاق پر نظر نہ فرما، اپنے کرم پر نظر فرما. اللہم عاملنا بما انت اہلو ولا تعاملنا بما نحن اہلو، اپنے فضل و کرم سے معاف فرما دے. یا اللہ ہمارے حالات کی اصلاح فرما دے. یا اللہ اپنے فضل و کرم اپنی رحمت سے ہمارے گھر والوں،
متعلقین احباب سب کو کہ اللہ ہر طرح کے گناہوں سے معصیتوں سے منکرات سے محفوظ فرما دے یا اللہ یا ارحم الراحمین دنیا کی محبت ہمارے دلوں سے نکال دے اپنی محبت کو ساری محبتوں پر غالب فرما دے یا اللہ اپنی رحمت سے اپنی محبت کو اپنے دین کی محبت کو اپنے نبی کریم سرورد عالم صلی اللہ علیہ وسلم کی محبت کو ساری محبتوں پر غالب فرما دے یا اللہ ہمیں آخرت کی فکر عطا فرما اے اللہ ہمیں آخرت کی فکر عطا فرما یا اللہ ہمیں دنیا کا بندہ بننے سے محفوظ رکھ لے یا اللہ دنیا کا بندہ بننے سے محفوظ رکھ یا اللہ اپنے رحمت سے آخرت کی فکر عطا فرما یا ارحم الراحمین یا غیاث المستغیثین یا امان المستجیرین یا اللہ تمام حاضرین اور حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما اے اللہ جو لوگ ہم میں بیمار ہیں انہیں شفا کامل و عاجل عطا فرما جو تندرست ہیں ان کے تندرستی کو دور فرما جو یا اللہ کسی اور مشکل میں گرفتار ہیں اے اللہ اس مشکل کو دور فرما دے یا اللہ جن کے اور مقاصد حسنہ ہیں یا اللہ ان سب کو ان میں کامیابی عطا فرما یا اللہ کسی بھی خیر سے محروم نہ فرما اے اللہ کسی بھی خیر سے محروم نہ فرما اللہم انا نسألک الخیر کلہ ونعوذ بک من الشر کلہ یا اللہ اپنے دین کی صحیح سمجھ عطا فرما اس پر عمل کی توفیق عطا فرما اس پر استقامت عطا فرما اللہم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه یا ارحم الراحمین یا غیاث المستغیثین ہماری ساری جائز حاجات کو اپنے فضل و کرم سے پورا فرما دے یا اللہ جن جن لوگوں نے ہم سے دعا کی درخواست کی ہے یا اللہ زبانی طور پر یا تحریری طور پر اے اللہ ان کی ساری حاجتوں کو اپنے فضل و کرم سے پورا فرما دے یا اللہ اپنے فضل و کرم سے پورا فرما دے اللہم انا نسألک من خیر ما سألک من عبدک ونبیک محمد صلی اللہ علیہ وسلم ونعوذ بک من شر ما استعاذک من عبدک ونبیک محمد صلی اللہ علیہ وسلم یا اللہ ہمارے ملک پر جو چاروں طرف سے فتنے مسلط ہیں اپنی رحمت سے ان سے نجات عطا فرما دے یا اللہ ہمارے ملک کو اپنے فضل و کرم سے صحیح معنی میں یا اللہ پاکستان بنا دے یا اللہ صحیح معنی میں اس کو اسلامی حکومت بنا دے یا اللہ صحیح معنی میں اس کو یا اللہ عادل حکومت عطا فرما دے اس کو ظاہری اور باطنی فتنوں سے یا اللہ ان کی حفاظت فرما یا اللہ آپ نے بہت بڑی نعمت ہمیں عطا فرمائی تھی ہم نے ناقدری سے اس کو کھویا ہے یا اللہ اپنی رحمت سے ہمارے گناہوں کو معاف فرما کر اے اللہ اس کے حالات کی اصلاح فرما دے یا اللہ عوام اور حکام دونوں کی اصلاح فرما دے اللہم یا ارحم الراحمین تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی علی خیر خلقه محمد و آلہ و صحبہ اجمعین آمین برحمتک یا ارحم